सबसे आला वाला हमारा नबी, सबसे आला वाला हमारा नबी, सबसे बाला वाला हमारा नबी।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला खातमिन नबियीन अम्मा बाद फाऊदु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम अस्सलातु वस्सलामु अलैका या रसूलल्लाह व अला आलिका व अस्हाबिका या हबीबल्लाह अस्सलातु वस्सलामु अलैका या नबीअल्लाह व अला आलिका व अस्हाबिका या नूरल्लाह। मदनी चैनल के नाज़रीन, प्रोग्राम इश्क़े रसूल सल्लल्लाहु अलैहि वसल्लम के रंग में आपको मरहबा कहते हैं। आइए दुरूद पाक की फजीलत को शामिल प्रोग्राम करते हैं। अल्लाह के प्यारे नबी मोहम्मद मदनी रसूल अरबी नबी हाशमी मुत्तलिबी सल्लल्लाहु ताला अलैहि वसल्लम का फरमाने आली शान है कि जब तक बंदा मुझ पर दुरूद पढ़ता रहता है, अल्लाह की रहमत उस पर नाजिल होती रहती है। सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम सलातों व सलामन अलैका या रसूल अल्लाह। मदीन चैनल के नाज़रीन, तारीख इस्लाम में ऐसे रोशन वाकियात की कोई कमी नहीं है कि जिनसे तारीख के अबवाब चमक रहे हैं, दमक रहे हैं। तो शव्वालुल मुकर्रम के तीसरी हिजरी के वाकियात में अगर हम देखते हैं तो तीसरी हिजरी नबी पाक के हिजरत करने के बाद जो तीसरा साल था मदीने मुनव्वरा में, उस वक्त जो अहम तरीन वाकया हुआ उसे गज़वाए उहद के नाम से जाना जाता है। गज़वाए उहद में सहाबाए किराम अलैहिम रिदवान ने जिस जान निसारी और जान फिशानी के साथ नबी करीम अलैहिस्सलाम की दीन की हिफाजत और ज़ात रसूल की हिफाजत के लिए इकदामात किए, वो अपनी मिसाल आप है। यकीन जानिए, जब गज़वाए उहद के वाकियात को पढ़ते हैं तो अकल हैरान रह जाती है कि ये सब कुछ कैसे होता था और ये सहाबाए किराम का जज्बा, उनकी हिम्मत, उनका जोश, इसकी वजूहात क्या होती है। अगर हम उस पर गौर करते जाते हैं तो हमें नतीजा ये नजर आता है, क्योंकि उन्होंने अपना सब कुछ ज़ात रसूल सल्लल्लाहु अलैहि वसल्लम को जाना था और अपनी तमाम ख्वाहिशात का महवर व मरकज नबी करीम अलैहिस्सलाम को समझते थे, इसलिए वो ये सारे इकदामात कर दिया करते थे। तो यही जो गज़वाए उहद है, इसमें नबी पाक के मौजज़ात भी जाहिर हुए, सहाबाए किराम के इश्क़ रसूल की वो दास्तानें हैं कि जिनको पढ़कर आशिकाने रसूल के ना सिर्फ ईमान ताज़ा होते हैं बल्कि आँखों से आंसू जारी हो जाते हैं, दिल की कैफियात बदल जाया करती है। और जब बंदा नबी पाक की मोहब्बत में कोई अमली कदम उठाता है तो फिर रहमत रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जोश आता है, उस पर निगाह करम होती है, इनायत होती है और उसके वारे नियारे हो जाते हैं। जैसा कि एक रिवायत यूं है कि जब नबी करीम अलैहिस्सलाम पर कुफ्फार ने हमला किया और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जिस्मे अतर पे कुछ जख्म आए तो हजरत सैयदना कतादा बिन नुमान अंसारी रदियल्लाहु ताला अन्हो ने नबी पाक अलैहिस्सलाम के चेहरा अनवर को बचाने के लिए अपना चेहरा दुश्मनों के सामने कर दिया। अब जरा गौर करें, ये कैफियत कैसी थी? उनको पता था कि अब चेहरे पर तलवार पड़नी है, चेहरे पर नेजे आने हैं, चेहरे पर तीर बरसने हैं, चेहरे पर पत्थर आने हैं। उन्होंने ये देखा कि मेरे आका अलैहिस्सलाम पर एक मामला हुआ है कि जिससे आपके चेहरा अनवर को तकलीफ पहुंची है, तो उन्होंने अपना चेहरा हजरत कतादा ने कुफार के सामने कर दिया। इसी इसना में काफिरों का एक तीर आया और वो आपकी आंख को लगा। अल्लाहु अकबर, आंख बहकर बाहर आ गई, रुखसार पर आ गई। अब जब नबी पाक अलैहिस्सलाम ने ये देखा, हजरत कतादा रदी अल्लाह ताला ने नबी पाक की बारगाह में उस आंख का जो हिस्सा था वो दिखाया, तो नबी पाक ने अपने दस्ते मुबारक से उनकी आंख को उठाकर आंख के हलके में यानी इस हिस्से में रख दिया और फिर अल्लाह के बारगाह में दुआ की कि या अल्लाह कतादा की आंख को बचा ले जिसने तेरे रसूल के चेहरे को बचाने के लिए ये इकदाम किया है। अल्लाह अल्लाह, गौर तो करें, मोहब्बत रसूल तो देखें, सुभान अल्लाह, दुआ कितनी खूबसूरत है। जब ये दुआ हुई तो मशहूर है कि उनकी वो आंख दूसरी आंख से ज्यादा रोशन اور خوبصورت ہو گئی۔ اب یہاں سمجھنے کی بات یہ ہے کہ حضرت قتادہ رضی اللہ تعالی عنہ کا یہ عمل کہ وہ ذات رسول صلی اللہ علیہ وسلم کو پہنچنے والی تکلیفوں کو اپنے جسم پر سہتے رہے اور اپنے چہرے کو آگے کر دیا، نتیجتاً آنکھ آپ کی جو ہے نکل کر باہر آ گئی، مگر انہیں جو اس دنیا میں اس کا بدلہ ملا، آخرت کا ثواب تو وہ قطعی جنت ہی ہیں، ان کے صدقے اللہ ہمیں جنت عطا فرمائے، مگر غور تو کریں کہ ان کا یہ انداز بارگاہ رسالت میں کتنا مقبول ہوا کہ وہ دعا کے لیے ہاتھ اٹھ گئے۔ اور دعا کتنی خوبصورت حضور نے فرمائی، خالی ان دعا کے کلمات پر ہم غور کریں، آقا صلی اللہ علیہ وسلم اللہ کی بارگاہ میں عرض کرتے کہ اللہ قتادہ کی آنکھ بچا لے۔ مجھے تو بڑا مزہ آ رہا ہے یہ الفاظ جب میں پڑھ رہا تھا، اب جب بیان کر رہا ہوں نا تب بھی مجھے بڑا لطف آ رہا ہے کہ حضور کی دعا کتنی خوبصورت ہے، اور حضرت قتادہ رضی اللہ تعالیٰ کی تو قسمت یعنی کہنے کھل گئی، یا اللہ قتادہ کی آنکھ بچا لے کہ جس نے تیرے رسول کے چہرے کو بچایا ہے۔ واہ 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 کیا بات ہے، ان کی نسبت کتنی خوبصورت ہو گئی۔ اس طرح کے بہت سارے واقعات ہیں مدنی چلے کے ناظرین غزوہ احد کے، جو آج ہم بات کریں گے، اور ہمارا موضوع ہے غزوہ احد میں واقعات عشق رسول۔ واقعات صحابہ کرام کی تو پوری زندگی تعبیر عشق رسول سے ہے، مگر غزوہ احد اپنی مثال آپ ہے۔ ہمارے ساتھ مبلغ دعوت اسلامی محمد آصف اقبال مدنی اتاری تشریف فرما ہے، انشاءاللہ ان سے ہم گفتگو کریں گے غزوہ احد کے واقعات پر۔ آصف اقبال بھائی، یہ ایک واقعہ میں نے عرض کیا ہے، اس طرح کے بہت سارے واقعات ہیں، ہم ان کی طرف بھی بڑھتے ہیں، مگر اولاً آپ اگر بہتر سمجھیں تو غزوہ احد کا پس منظر یعنی وجہ کیا بنی، یہ کیوں ہوا، اس پر کچھ آپ بیان فرمائے تاکہ غزوہ احد کی وہ یاد بھی تازہ ہو جائے اور ہماری معلومات میں اضافہ بھی ہو۔
بسم اللہ الرحمن الرحیم۔ غزوہ احد کا جو سبب علماء کرام نے اور جو سیرت نگار ہیں انہوں نے بیان کیا ہے، تو وہ یہ بیان کیا ہے کہ اس سے قبل ایک مشہور غزوہ پیش آیا، غزوہ بدر۔ غزوہ بدر میں جو ہے وہ دشمنوں کو بہت زیادہ ناقابل تلافی نقصان پہنچا، اور ان کے 70 افراد تو مقتول ہوئے اور مارے گئے، اور 70 جو ہے نا وہ قیدی بنا لیے گئے، اور جن کو بعد میں جو ہے وہ مشقتیں بھی اٹھانا پڑی اور فدیہ دے کر وہ آزاد ہوئے،
اور جو مرے تھے ان میں بڑے بڑے رئیس بھی تھے۔
وہ اس میں عرض کرتا ہوں کہ اب مرنے والے جو تھے ان کے بڑے بڑے سردار اور قوم کے جو رہنما کہلاتے تھے ان کے کفارانِ قریش کے، وہ اور ایسا بھی تھا کہ جو کفارانِ قریش ہیں ہر ہر گھر کا فرد گویا کہ اس کے اندر کسی نہ کسی تعلق سے وہ تعلق رکھتا تھا،
صحیح
افراد سے اور ان کے قبائل سے، تو وہ اس کے اندر کام آیا، قتل ہوا۔ تو اب چونکہ انتقام کی جو آگ تھی نا وہ بے چین کر رہی تھی کہ ہمیں جو ہے وہ مسلمانوں سے بدلہ لینا ہے، تو اسی کو سبب جو ہے وہ مورخین نے اور سیرت نگاروں نے قرار دیا ہے کہ چونکہ ان کے ہاں اتنے سارے لوگ، ان کا بہت بڑا نقصان ہو گیا تھا، اور اس لیے انہوں نے جو ہے وہ ٹھان لی کہ ہمیں اس کا بدلہ لینا ہے،
اور ان کی بے عزتی بھی بڑی ہوئی، یہ بڑے طاقتور تھے اور وہاں صرف 313 تھے،
صرف جو ہے وہ ایک تو ظاہر سی بات ہے ذلت و رسوائی بھی ہوئی، اور اس کے ساتھ ساتھ کیا ہے کہ عالمی طور پر جو اس وقت ان کی دنیا تھی اور جو جہاں تک لوگوں کے رابطے تھے، امداد آیا کرتی تھی وہ بند ہو گئی، اور جو تجارت والا معاملہ تھا وہ ختم ہو گیا ان کا، تو یوں کئی لحاظ سے ان کو نقصان پہنچا۔ سب سے بڑا نقصان تو ان کے سردار قتل ہو گئے، اب اس کا جو ہے وہ انتقام لینا تھا، تو انتقامی کاروائی کے لیے تیار کیا لشکر انہوں نے، اور لشکر تیار کر کے 3000 کی اس کی تعداد تھی، اور یہ جو ہے وہ بڑے کروفر کے ساتھ روانہ ہوئے، اور 3000 ان کے پاس اونٹ ہیں اور سینکڑوں ان کے پاس دیگر سواریاں ہیں،
اللہ اللہ،
اور کھانے پینے کے اسباب اور اسلحہ جو ہے وہ بہت زیادہ مقدار میں، تو یوں بھرپور تیاری کر کے یہ وہاں سے روانہ،
پورا سال تیاری کیے انہوں نے اس معاملے میں کرنا ہے،
اور یعنی کہ پورا سال ہی وہ جو انتقام کی آگ تھی وہ جلتی رہی،
اللہ اللہ۔
اب لیکن ان کا بھی یہ دیکھیں کہ وہ ایک فطری چیز بھی ہے، لیکن اس کے ساتھ ساتھ ہوتا تو کیا ہے کہ جو عقل مند ہوتا ہے وہ نصیحت حاصل کرتا ہے،
صحیح،
کہ بھئی ہمیں اتنا بڑا نقصان پہنچا ہے کہ اگر ہم حق پر ہوتے تو ہمیں یہ نقصان نہ پہنچتا،
جی جی،
تو اس سے سبق حاصل کرتے، لیکن باطل کی آنکھوں پر عام طور پر پٹی بندی ہوتی ہے، آنکھ کھلتی نہیں ہے، تو اب وہ جذبہ انتقام انہیں اس بات پہ ابھارتا رہا، اور بالآخر وہ 3000 کا لشکر لے کر دوبارہ جنگ کے لیے آئے، تو یہاں پھر نبی پاک علیہ الصلاۃ والتسلیم کو بھی اطلاع ملی، تو آپ نے 700 صحابہ کرام کو ساتھ لیا،
صحیح،
اور آپ جو ہے روانہ ہوئے۔ شروع میں وہ एक हजार थे लेकिन 300 जो है वो अब्दुल्ला बिन उबई जो मुनाफिक था और उसके जो साथी थे वो 300 एक मकाम पर आके अलग हो गए और उनकी नीयत ये थी कि हम लोग अगर अलग हो जाएंगे तो फिर ये लोग जिनके हौसले टूट जाएंगे, लेकिन उनको क्या खबर जब ये 313 थे तब ये नहीं जो है वो पीछे हटे, आज तो ये 700 हैं और इनके जज्बात और ईमान जो है और मजीद पुख्ता हो चुका है और नबी पाक अलैहि सलातो तस्लीम की तालीमात हुजूर अलैहि सलाम की इश्क और मोहब्बत और मजीद पुख्ता हो चुकी है। इन्होंने तो उस वक्त अहदो पैमान ये किए थे कि अगर हमें जो है वो आप हुक्म देंगे कि समंदर में अपने घोड़े डाल आपके हुक्म पर ये अमल कर जाएंगे।
क्या बात।
तो ये चीजें जो सहाबा किराम का जो जज्बा ईमानी था वो इन 300 के अलग होने से ठंडा नहीं पड़ा
था
बल्कि उनका जज्बा मजीद बढ़ गया कि हमने जो है वो अल्लाह ताला के नाम को बुलंद करने के लिए और इस्लाम की सरबुलंदी के लिए और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत में और आप अली सलात व तस्लीम के नाम पर हमने जानों को कुर्बान करना है और दीन इस्लाम के गलबे के लिए हमने आगे बढ़ना है।
एक जो आपने जुमला कहा ना कि हुजूर के नाम पर, वैसे तो सब कुछ ऐसा ही है मगर इस गजवे में ये बात बहुत ज्यादा देखने में आई।
जी जी बिल्कुल।
यानी जो था वो आप बयान करेंगे आगे कि वो नबी पाक के नाम पर नबी पाक की जात के लिए आगे बढ़ रहे थे। तो वो इश्क रसूल का जो अंदाज है और जो हम बात कर रहे हैं सहाबा के नाम का, यहाँ मैं ये बात भी अर्ज करूंगा जब आपने कहा 700 अफराद थे और वहाँ 3000 के वो अफराद। अच्छा, यहाँ पे जब हम एक नॉर्मली देखते हैं किसी चीज की अगर तैयारी हो, अगर पिकनिक पे जा रहे हो तो सब कोई जोश होता है कि यार मैं भी चलूँ, मेरे पास पैसे कम है, कोई मदद कर दे, कोई इस तरह चलो चल जाते हैं, कोई ऐसा खुशगवार वाकया हो कोई इस पर। मगर जब जंग के लिए जा रहे हो तो नॉर्मली आदमी मुसीबत में अपने आप को नहीं फंसाता, मगर जब थॉट अपनी नीयत और अपना एहसास कुछ और हो तो फिर वो वाकयात जो ना फिर वो कलम बंद होते हैं तारीख में वो लिखे जाते हैं। वो जो दो अशखास दो नौजवानों के वाकयात किताबों में लिखे हैं कि जिनको उम्र छोटा होने की वजह से
राफे और
कैसा उनका इश्क था ना, वो किस चीज की इजाजत मांग रहे थे,
वो
जंग में जाने
में जाने
तलवारों से लड़ने की, रसूल अल्लाह की रात पर अपनी जान को कुर्बान करने। तो ये इश्क रसूल था। मैं इंशाल्लाह ये वाक्य भी आपसे सुनना चाहूंगा कि आप ये बताएं कि वो क्या किया, क्या था उन्होंने और वो क्यों ऐसा कर रहे थे कि नहीं बस मुझे भी जाना है। अब जैसे बच्चा जिद करता नहीं कि अम्मी मुझे भी आपके साथ जाना है, आप शॉपिंग पे जा रहे हैं, आप घूमने जा रहे हैं, आप फुला शहर जा रहे हैं मैं भी जाऊंगा, या आप दावत में जा रहे हैं, चले ये तो समझ में आता है, मगर बच्चे का जंग में जाने की तमन्ना करना। और
बात यह है कि छोटे हों बड़े हों नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत चीज ही ऐसी है।
वाह वाह वाह।
तो अब जाहिर सी बात है जंग पर जब जाते थे तो जो बच्चे कम उम्र होते थे उनको साथ नहीं ले जाया जाता था, बाकायदा नबी पाक सल्लल्लाहु अलैहि वसल्लम उन्हें मुलाहिजा करते, उन्हें देखते और देखकर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम फरमाया करते कि भाई अभी तुम्हारी उम्र नहीं है तो मैं भी थोड़ा और बड़ा हो जाना, इंतजार करना है। तो ये होता था, कई बच्चों को वापस किया। और हजरत राफे रदी अल्लाह ये भी छोटे थे, ये खुद फरमाते हैं कि मैंने मोजे पहने हुए थे, जूता नहीं था पाँव में, फरमाते हैं कि मैं अपनी पंजों के बल खड़ा हो गया, यानी मैं थोड़ा बड़ा नजर आऊं।
अल्लाह
और इनके मामू जान ने भी सिफारिश की या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ये हैं तो कम उम्र लेकिन तीर चलाने में बड़े माहिर हैं।
वाह वाह वाह।
अच्छा, इनको नबी पाक अलैहि सलाम ने इजाजत अता फरमाई,
क्या वो जो तरकीब थी वो जो काम काम आ गया
कि वो अच्छा देखिए किस तरह का अंदाज इख्तियार कर रहे हैं,
पंजों के बल खड़े
हो रहे हैं, तो खड़े होकर अपना कद बड़ा जाहिर कर रहे हैं ताकि नबी पाक अलैहि सलाम कबूल फरमाए। और आप ये देखें हुजूर साहब को तो मालूम ही है कि ये कैसे हैं क्या हैं, लेकिन उनका एक जज्बा देखें। अच्छा, बच्चे होते हैं ना, बच्चे अपने को कभी कमर बड़ा जाहिर कर रहे होते हैं किसी काम के लिए, तो ये और ये किस काम के लिए पेश कर रहे हैं, ये आपके नाम पे कुर्बान होना है, आपके लिए कुर्बान होना है। तो आप ये देखें कि जब इनको इजाजत मिली ना तो हजरत समूरा बिन जुंदुब रजी अल्लाह ताला ने इन्होंने भी जो है ना वो अपने जो सरपरस्त थे उनसे कहा कि भाई उनको इजाजत मिल गई है, मुझे भी इजाजत लेके
दें।
क्यों, वजह क्या, रीजन क्या बता रहे हैं कि मैं जो है वो ताकत में उनसे ज्यादा हूँ।
अच्छा,
राफे से तो कहा कि मेरी कुश्ती करवा लें।
आए आए।
ये बात नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में जब जाती है तो आप सल्लल्लाहु तआला अलैहि वसल्लम फरमाते हैं कि ठीक है जी चलो कुश्ती करें।
वाह वाह।
वो कुश्ती होती है तो उसमें हजरत समूरा गालिब आते हैं।
वाह वाह।
तो नबी पाक अलैहि वसल्लम इनको भी इजाजत,
दोनों को इजाजत मिल गई,
दोनों को इजाजत मिल जाती
है। अल्लाह।
तो ये आप ये देखें कि इनके जज्बे कि नबी पाक अलैहि सलात व तस्लीम पे कुर्बान होना है। आप ये देखें कि वो खातून जो है वो रो रही है, हजरत बिलाल रजी अल्लाह तआला अन्हो उनको जो लेकर आते हैं, छोटे बच्चे को लेकर आती है। अब ये क्यों रो रहे हैं भाई, بچہ ضد کر رہا ہے کہ مجھے نبی پاک علیہ السلام پہ قربان ہونا ہے, حضور کی ناموس کی حفاظت کرنی ہے, مجھے دین کی حرمت پہ قربان ہونا ہے, اسلام کے غلبے کے لیے مجھے اپنی جان پیش کرنی ہے. تو یہ ان صحابہ کرام کے جذبے تھے. اور آپ یہ دیکھیں کہ اس میں تربیت بڑا اثر رکھتی ہے,
گھر کی تربیت.
ظاہر سی بات ہے ان کے اندر جو یہ جذبہ جہاد پیدا ہوا, ان کے اندر نبی پاک علیہ السلام کے لیے جان قربان کرنے کی جو خواہش پیدا ہوئی, اور یہ جو یہ محبت رسول کیسے پیدا ہوئی, تو یہ ان کے والدین جو تھے انہوں نے یہ تربیت کی. خود نبی پاک صلی اللہ علیہ وسلم بھی تربیت فرماتے رہے, اور صحابہ کرام جو بڑے صحابہ کرام تھے اور ان سے چھوٹے سیکھتے ہیں. جب دیکھتے ہیں نا کہ بڑے مر مٹنے کے لیے تیار ہیں, ان پہ جانیں قربان کر رہے ہیں, تو بچوں کا بھی ذہن بنا کہ ہمیں بھی ان پہ جانیں قربان کرنی ہے.
یہ ہستی ایسی ہے کہ جب اس پہ سب قربان ہو رہے ہیں تو ہم پیچھے کیوں رہے ہیں, سب اپنی جان دے رہے ہیں تو ہم پیچھے کیوں رہے ہیں, سب اپنا مال پیش کر رہے ہیں تو ہم پیچھے کیوں رہے ہیں, تو پھر کیوں نہ سید اعلیٰ حضرت رحمت اللہ تعالیٰ علیہ کے اس شعر کو ہم جھوم کر پڑھیں, کروں تیرے نام پہ جاں فدا. ہائے ہائے, مناظر مدنی چینل کے ناظرین اس غزوے میں بہت زیادہ دیکھنے کو ملے کہ بس کروں کیا کروڑوں جہاں نہیں. وہ جو میں نے حضرت قتادہ رضی اللہ تعالیٰ عنہ کا واقعہ عرض کیا, تو اسی طرح اور بھی صحابہ کرام علیہم رضوان تھے, جب نبی پاک علیہ الصلوۃ والسلام کے چہرہ انور کو زخم پہنچا تو حضرت ابو طلحہ انصاری رضی اللہ تعالیٰ عنہ نشانہ بازی میں بڑے مشہور تھے, انہوں نے جب یہ دیکھا تو اس موقع پر وہ اس قدر تیر برسانے لگے کہ کئی کمانیں ٹوٹ گئی. انہوں نے نبی پاک علیہ الصلوۃ والسلام کو اپنی پیٹھ کے پیچھے بٹھا لیا. اب یہ ادب, تعظیم, حکم, حفاظت, سبحان اللہ, اور تاکہ دشمنوں کے تیر یا تلوار کا کوئی وار آپ پر نہ آ سکے. کبھی کبھی آپ دشمنوں کی فوج کو دیکھنے کے لیے گردن اٹھاتے تو حضرت طلحہ رضی اللہ عنہ عرض کرتے, یا رسول اللہ میرے ماں باپ آپ پر قربان, آپ گردن نہ اٹھائیں, کہیں ایسا نہ ہو کہ دشمنوں کا کوئی تیر آپ کو لگ جائے.
اللہ,
ارے جذبہ تو دیکھیں, انداز تو دیکھیں, سبحان اللہ. پھر یہ ہوا, عرض کیا, یا رسول اللہ آپ میرے پیٹ کے پیچھے ہی رہیں, میرا سینہ آپ کے لیے ڈھال بنا ہوا ہے, میرا سینہ آپ کے لیے ڈھال بنا ہوا ہے. کیسی قسمت تھی ان کی, کیسی محبت تھی ان کی, کیسا انداز تھا ان صحابہ کرام کا. اب یہ صرف الفاظ غور کریں, مدین چینل کے ناظرین غور کریں کہ یہی الفاظ جو ہے نا, یہی ہماری محبت صحابہ کو بڑھا دیتے ہیں. یہ الفاظ کہ یا رسول اللہ آپ میرے ماں باپ آپ پر قربان, آپ گردن نہ اٹھائیں, کہیں ایسا نہ ہو کہ کوئی تیر آ کر آپ کو لگ جائے, اور آقا آپ تشریف فرما رہے ہیں میرے پیٹھ کے پیچھے, میرا سینہ آپ کی ڈھال کے لیے حاضر ہے. اللہ اکبر, کیا انداز. نصیب ان کے تھے واقعی, اور انہوں نے وہ نصیب پا لیا. اچھا یہاں میں آصف اقبال بھائی, جب ہم بات کر رہے ہیں کہ صحابہ کرام کا یہ انداز تھا, تو محبت رسول کا یہ انداز ہم دیکھ رہے ہیں کہ اس غزوے میں شیطان نے ایک افواہ بھی پھیلائی تھی.
جی جی.
اچھا وہ افواہ کیا تھی, اس افواہ کے بعد صحابہ کرام کی کیفیات کیا تھی, کیونکہ انہوں نے تو یہی تھا نا, انہیں جانا انہیں مانا, نہ رکھا غیر سے کام, وہ تو ذات رسول کو سب سمجھتے تھے. اس افواہ کا پس منظر یا وہ افواہ کیا تھی, اور پھر صحابہ کرام کے جذبات کیا تھے.
جی اس میں جو ہے وہ افواہ, دیکھیں افواہ کبھی تو اس کے کوئی نہ کوئی وجہ ہوتی ہے, ठीक है, अफवाह कभी उसकी वजह होती है
जी,
और कभी कभार झूठी अफवाह होती है,
बिला
वजह फैला दी। उसमें जो है वो ये जंग के अंदर क्या होता है कि जंग में बसा औकात जो है वो ऐसा किया जाता है, कोई ऐसा काम किया जाए जिससे जो मुखालिफ है उनके हौसले पस्त हो जाए। तो शैतान ने ये काम किया कि उसने ये अफवाह फैलाई, और उसमें एक जो है वो दुश्मनों में से एक शख्स था, उसने भी ये जलती पे तेल का काम किया। उसने जाके कहा कि मैंने जो है नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को माज़ अल्लाह शहीद कर दिया। अफवाह भी यही थी कि नबी पाक अलैहिस्सलाम शहीद हो गए। अब जब ये बात फैली, ये अफवाह फैली, तो अब सहाबा इकराम जो है वो उनके जो है वो जाहिर सी बात है, ऐसा किसी से अगर ये बात की जिसकी दुनिया ही कुल कायनात ही वो, और उसके उसको ये पता लगे कि मेरी कुल कायनात मुझसे जुदा हो गई है, तो उसकी कैफियत क्या होगी। अब ये देखें, ये तो ये मंजर है ना जंग का, जब नबी पाक सल्लल्लाहु अलैहि वसल्लम जाहिरी दुनिया से जब आपने पर्दा फरमाया, उस वक्त देखें सहाबा किराम के तासुरात क्या हैं, कोई किस्सा से रो रहा है, कोई जो है वो इस कदर जो है वो कबूल करने को तैयार नहीं है,
बैठे
कबूल करने के लिए तैयार नहीं। हजरत उमर रजी अल्लाह तो यहाँ तक फरमा रहे, जिसने कहा कि नबी पाक अलैहिस्सलाम मिसाल फरमा गए मैं उसको जन्नत से जुदा कर दूंगा, उस वक्त जो सहाबा किराम को दिलासा दिया वो हजरत सैयदना सिद्दीक अकबर रज़ी अल्लाह अन्हु की जात वाला सिफात कि आपने कुरान की आयत पढ़ी और फिर लोगों को बताया कि ये जो अल्लाह ताला का वादा है वो हर नबी के साथ अल्लाह पाक ने पूरा फरमाया है। तो अब ये देखें कि ये तो एक ऐसा मामला था जो तबई था, एक फितरी था कि नबी पाक दुनिया से नबी पाक सल्लल्लाहु अलैहि वसल्लम पर्दा फरमा रहे हैं, उस वक्त ये कैफियत, और ऐन मैदान जंग में अगर ऐसी बात जो है वो
जिनके लिए आए थे वही चल
के लिए आता है, कुर्बान होने के लिए आए। अब सहाबा इकराम की कैफियत ऐसी, अब नबी पाक अली सलाम के आस पास कितने सहाबा इकराम थे, बाज ने कहा कि 8 मुहाजरीन थे और 7 जो है वो अंसारी सहाबा
पहरा दे रहे थे,
जो पहरा दे रहे थे, बाज ने 30 तक की तादाद भी जिक्र की है, और कुफार ने जो है वो चारों तरफ से घेर रखा था उस मकाम। अब यहाँ क्या था कि वहां मशहूर कर दिया लश्कर में, लश्कर तो पूरा फैला हुआ था, तो किसी ने अफवाह उड़ा दी कि नबी पाक अलैहिस्सलाम शहीद हो गए। अब सहाबा इकराम की कैफियत क्या, जो पास थे उनको तो पता था
हुजूर तो
तशरीफ फरमा है और खैर आफियत से हैं, अब जो दूर थे तो उनमें उनकी कैफियत क्या हुई, वो बाकी आपने कहा कि उनको नुकसान खो बैठे और वो उनका जहन काम नहीं कर रहा था कि अब क्या करें।
अल्लाह
सहाबा एक तरफ होकर बैठ गए मैदान से, अब सोचने लगे, तो वहां से एक और सहाबी गुजरे, क्यों बैठ गए हो, कहा नबी पाक अली सलाम जो है वो शहीद कर दिए गए, तो फरमाने लगे कि हुजूर शहीद कर दिए फिर तुम्हारा यहाँ बैठना किस काम का,
अल्लाह
चलो और जाके जो है ना तुम भी उनके नाम पर शहीद हो।
अल्लाह
सहाबे किराम ने इस अंदाज से ये मामला हुआ, और सबसे पहले जो पता चला ये बाहर के जो सहाबे किराम थे दूर थे उनमें हजरत काब बिन मालिक रजी अल्लाह तआला ने, आपने देखा नबी पाक अली सलाम को कि आप बखैरियत हैं, आपने फिर जो है वो जोर जोर से लोगों को बताया कि नबी पाक अली सलाम खैरियत से हैं, और फिर उस वक्त नबी पाक अली सलात व तस्लीम ने ऊपर जाना चाहा एक बुलंदी की तरफ, और उसमें एक मकसद ये भी सीरत निगारों ने लिखा है कि ताकि नबी पाक अली सलात व तस्लीम एक तो मैदान जंग को देख सके,
मुआयना कर ले,
मुआयना फरमा सके, और दूसरा जानिसारों को आशिकाने रसूल को सहाबा को ज्यारत हो जाए कि नबी पाक अली सलाम जो ना इत्मीनान से। यहाँ एक जो ना बड़ी प्यारी बात है, जब नबी पाक ऊपर तशरीफ फरमा होना चाहा जब, तो उस वक्त दो जिरह नबी पाक सामने ज़ेबतन
लोहे का जो लिबास
का लिबास था पहना हुआ था जंगी लिबास। तो अब जो है वो जब बशरियत की सिफत गालिब होती है तो बशरियत के तकाजे भी लागू होते हैं, और जब नूरानियत की सिफत गालिब होती है फिर नूरानियत के तकाजे गालिब होते हैं।
वाँ वाँ वाँ।
तो ये नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम अब बशरी तकाजा गालिब था, तो आप अली सलाम जो है वो ऊपर चढ़ ना सके, तो हजरत तलहा बिन उबैदुल्ला रजी अल्लाह तआला अन्हु उन्होंने जो है वो किया, रसूलल्लाह मैं झुकता हूँ मेरी आप कमर पे पांव रख के ऊपर,
अल्लाह अल्लाह,
नबी पाक अली सलाम ने उनकी पुश्त पे कदम रखा और आप ऊपर जो है वो चले गए। उस वक्त नबी पाक अली सलाम ने फरमाया औ जबा तलहतु के तलहा के लिए जन्नत वाजिब हो गई।
सुभान अल्लाह,
आप ये देखें कि एक तो सहाबा इकराम का इस मामले में इश्क अंदाज वो कि वो अब उनको कहते हैं जिंदगी में मजा ही नहीं रहा कि नबी पाक अलैहि सलाम नहीं है। अच्छा, और यहाँ क्या मजे की जो है वो इश्क बात है मोहब्बत की, यार रसूलल्लाह मैं झुकता हूँ, वो पीठ जो पहले ही
70 जख्म खा चुकी है
इतनी उसके तलवारों
तीरों के तलवारों के 70 जख्म खाए हुए हैं, वो भी झुक जाते हैं, रसूलुल्लाह जो है ना वो पांव रखे ऊपर तशरीफ ले। तो ये आप अंदाज देखें ये सहाबे इकराम अली मिर्दवान के। और फिर जब ये बात पता चली खुल गया राज के नबी पाक अलैहिस्सलाम खैरियत से हैं, तो यही हजरत तलहा बिन उबैदुल्लाह इतने जख्म खाने के बाद आप जो है वो बेहोश हो गए थे। हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला नो आप फरमाया करते थे कि ओहद का जो दिन है ये सारा का सारा दिन जो है ओहद का ये हजरत तलहा का दिन है।
अल्लाह अल्लाह अल्लाह
ये हजरत तलहा का दिन,
उनकी कुर्बानी ऐसी
इससे कुर्बानी वा, वा, की ये तलहा का दिन है। हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला नो खुद फरमाते हैं कि मैंने इनके चेहरे पे पानी डाला।
सुभान अल्लाह
इनको होश आया ना तो होश आते ही पूछते हैं माजा फुइला रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कि नबी पाक अली सलाम कैसे,
क्या बात है, क्या
हुजूर अली सलाम कैसे हैं। हजरत अबू बकर सिद्दीक रजी अल्लाह तआला ने फरमाया कि उन्होंने तो मुझे आपकी खैरियत दरियाफ्त करने के लिए भेजा है, हुजूर खैरियत से हैं। जब ये सुना ना हजरत तलहा ने तो फिर जो है वो पता क्या जुमला कहा,
क्या बात
कि नबी पाक अली सलाम सलामत हैं तो फिर किसी मुसीबत की कोई हकीकत नहीं।
सुभान अल्लाह वाह वाह जिसको हो दर्द का मजा नाजे दवा उठाए क्यों। और ये असल ये दर्द जो है ना दर्द इश्क रसूल, कैफियत इश्क रसूल, सोज इश्क रसूल, ज़ौक इश्क रसूल, ये चीज है जो इंसान को रूहानियत में तरक्की देती है, बारगाह रिसालत में क़ुर्ब दिलवाती है, अल्लाह पाक की बारगाह में बंदा मुकर्रब होता है, उसकी दुनिया और आखरत में उसे बेहतरियां नसीब होती है। ये दर्द ये सोज और ये इश्क जो है ना ये मिलता है इश्क वालों की सोहबत में, सोज वालों की सोहबत में, मदीने की याद करने वालों की सोहबत में, मदीने की याद में रोने वालों की सोहबत में, इश्क रसूल में रोने वालों की सोहबत में। तो अगर आपको चाहिए सोजे बिलाली चाहिए, इश्क उवैसी चाहिए, आइए दावत इस्लामी के माहौल से वाबस्ता हो जाए। यहाँ सोजे बिलाल पर बात होती है, इश्क उवैसी करनी पे बात होती है, इश्क सिद्दीक अकबर पे बात होती है, सहाबाए किराम के अंदाज पर बात होती है, नबी करीम अलैहिस्सलाम की मोहब्बत के जाम भर भर कर पिलाए जाते हैं और ये दुआएं की जाती है, इल्तिजाए की जाती है, जाओ जलाल दो नहीं मालो मनाल दो, सोजे बिलाल बस मेरी झोली में डाल दो। है आइए कुछ कॉल लेते हैं मदे चले के नाज़रीन की और देखते हैं वो हमें क्या कहना चाह रहे हैं। जी कॉल दीजिएगा।
ग़ज़वा उहुद में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को जब जख्म आए तो उस वक्त सहाबे कराम की कैफियत क्या थी?
कैफियत के बारे में कुछ तो जिक्र हमारे आसिफ भाई ने अर्ज किया है
مزید بھی انشاءاللہ بھی ہم ان سے پوچھیں گے کہ صحابہ کرام رضوان کو جب یہ پتا چلا کہ نبی پاک علیہ الصلوۃ والسلام کو جب زخم آئے تو اس وقت کیفیات ان کی کیا تھی، انہوں نے کیا کیا، انشاءاللہ عرض کرتے ایک اور کال لیتے ہیں۔
غزوہ احد میں کتنے صحابہ کرام شریک تھے اور کفار کی تعداد کیا تھی؟
یہ ہمارے آصف بھائی نے بتایا کہ 700 صحابہ کرام علیہم رضوان تھے اور تقریباً 3000 کفار کا لشکر تھا جو یہ جنگ کے لیے آیا تھا، اور غزوے میں یہ صحابہ کرام علیہم رضوان ان کے آمنے سامنے ہوئے، مگر اللہ پاک نے مسلمانوں کو جو جوش جو جذبہ اور جو ہمت عطا فرمائی تھی اس کی ہم کیا بیان کریں، تاریخ جو ہے ایسے واقعات دیکھ کر خود حیرت زدہ ہے کہ یہ کیسے ہو سکتا ہے کہ اتنا کم ایک طرف افراد ہوں، طاقت بھی کم ہو، اور دوسری طرف جو ہے وہ بڑا ہی لشکر جرار ہو، بڑے ہمت والے لوگ ہوں، بڑا ان کے پاس ساز و سامان ہو، مگر بات یہ ہے کہ 3000 ہوں کہ 3 لاکھ ہوں، ان کے پاس چاہے کتنے ہی اسلحہ ہو، چاہے کتنے ہی اونٹ ہو، چاہے کتنے ہی گھوڑے ہوں، کیا کیا دنیا کی ہر چیز ان کے پاس ہو، ان کے پاس ایک چیز نہیں ہے، وہ طاقت نہیں ہے جو مسلمانوں کے پاس، اور وہ طاقت ہے عشق رسول صلی اللہ علیہ وسلم کی طاقت، محبت رسول کی طاقت۔ اور یقین رکھیں مدنی چلن کے ناظرین، یہی وہ طاقت ہے جس نے مسلمانوں کو عروج دیا ہے، یہی وہ طاقت ہے جس سے مسلمان آدھی دنیا پر حکومت کرتے رہے، یہی وہ طاقت ہے کہ جس کی وجہ سے پرچم اسلام دنیا بھر میں لہلہا رہا ہے۔ اگر ہم پستی کا شکار ہوئے ہیں تو کہیں ہمارے اس جذبے میں کوئی کمزوری تو نہیں آ گئی، ہمیں اس کمزوری کو دور کرنا ہے اور اپنے اسی جوش کو، اسی غیرت کو، اور اسی ایقان کو، اسی نبی پاک علیہ الصلوۃ والسلام سے والیہانہ انداز کو ہمیں دوبارہ بیدار کرنا ہے کہ انشاءاللہ عزوجل یہی وہ طاقت ہے جو انشاءاللہ ہمیں دنیا اور آخرت میں کامیابی عطا فرمائے۔
یہاں جو ہے وہ آپ نے جو بات کی ہے اس میں ہمارے پاس بہت ساری مثالیں موجود ہیں۔
جی جی
دیکھیں، غزوہ موطا جب ہوا 3000 صحابہ کرام جب وہاں پہنچے تو سامنے 2 لاکھ کا لشکر چل رہا ہے،
تقابل ہی کوئی نہیں آصف بھائی۔
اس وقت کچھ لوگوں نے کہا کہ اتنے بڑے لوگ، اتنے ساری آگے لوگ ہیں تو ہم کیسے جنگ کریں گے؟ اب یہ دیکھیں کہ جن افراد نے نبی پاک علیہ السلام سے تربیت پائی، صحابہ کرام، حضرت عبداللہ بن رواحہ رضی اللہ تعالیٰ عنہ، اس وقت آپ نے جو مختصر چند جملے کہے اس کا خلاصہ یہ ہے کہ آپ نے کہا کہ نہ ہم نے پہلے اپنی عدد سے اور اپنے جو ہے وہ گنتی سے اور اپنے تعداد سے ہم نے جنگ جیتی ہے، پہلے بھی ہم نے اللہ تعالیٰ کی مدد سے اور دین اسلام کی برکت سے ہم نے جنگوں کو جیتا ہے اور فتح ملی ہے، اور اب بھی ہم اسی سے فتح حاصل کریں گے، تعداد کا کوئی مسئلہ نہیں۔ جب آپ نے یہ ایمان افروز کلمات کہے اب سب کی زبان پہ جاری ہوا، عبداللہ بن رواحہ نے جو ہے وہ درست بات،
کیا بات کہ جب تم دین خدا کی مدد کرو گے تو اللہ تمہاری مدد فرمائے گا اور تمہارے قدم جما دے گا۔ اصل میں دیکھیں قدم جم جانے کی جو بات ہے نا، اللہ پاک کی طرف سے استقامت مل جانا، یہ اللہ تعالیٰ کی ایک عطا ہے۔ بندہ جب ذات خدا پر بھروسہ کرتا ہے نا، پھر اللہ کریم جو ہے اس کے جلوے بھی دکھاتا ہے، اللہ پاک ہمیں یہ وہ برکات عطا فرمائے اور ہماری کیفیات کاش تبدیل ہو جائیں۔ اصل میں بس کیفیات کے تبدیل ہونے کا وہ ہے کہ ہم اپنی کیفیات کو تبدیل کریں، اور یہ کیفیات اللہ والوں کی صحبت سے تبدیل ہوتی ہے، اللہ کریم ہمیں نیک لوگوں کی صحبت بھی عطا فرمائے۔ یہاں یہ جو واقعہ بیان کیا جا رہا ہے کہ نبی کریم علیہ السلام کو جب زخم پہنچا، اس کو بھی اب آپ ذکر کریں کہ جو زخم نبی پاک کو پہنچا اور اس کے بعد کیا ہوا، جیسے حضرت قتادہ والا واقعہ میں طلحہ انصاری کا عرض کیا، کچھ آپ ارشاد فرمائے کہ اس وقت کیا جذبہ تھا صحابہ کا۔
اس وقت جو ہے وہ جب نبی پاک علیہ السلام کو، اصل میں ہوا یہ کہ لوگ کفار پتھر بھی برسا رہے تھے، ایک شخص نے 4 پتھر پھینکے جس میں سے ایک پتھر نبی پاک علیہ السلام کے سامنے چہرہ مبارک پر لگا،
اللہ،
اور اس سے جو ہے نچلا ہونٹ زخمی ہوا اور اس سے جو ہے وہ خون جاری ہوا، نبی پاک علیہ السلام کی داڑھی مبارک بھی اس سے تر ہوئی، اور جو آپ علیہ السلام نے جنگی ٹوپی پہنی ہوئی تھی، خود کہتے ہیں اس کو، اس میں کڑیاں تھی لوہے کی، وہ آپ علیہ السلام کے یہ جو جگہ ہوتی ہے کان کے پاس جو ہے، کنپٹی ہم کہتے ہیں جس کو، تو اس کے پاس وہ 2 جو کڑیاں لوہے کی وہ چب گئی،
پیوست
ہو گئی۔ اب ان کو نکالنے کا مسئلہ تھا، حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ آپ آگے بڑھے کہ میں نے نکالوں، تو حضرت ابو عبیدہ بن الجرح رضی اللہ تعالیٰ عنہ انہوں نے عرض کی کہ یہ خدمت میں کرنا چاہوں گا، اور کہا کہ ہاتھ سے نہیں نکالنی، کہ ہاتھ سے اگر نکالیں گے تو تکلیف زیادہ پہنچے گی، تو دانتوں سے پکڑ کے میں سے کھینچ لیتا ہوں۔ حضرت ابو عبیدہ بن الجرح رضی اللہ تعالیٰ عنہ ایک کڑی کھینچی تو اس سے کیا ہوا، آپ کے 2 دانت شہید ہو گئے، یعنی گر گئے آپ کے دانت، حضرت ابو عبیدہ بن الجرح کے 2 دانت گر گئے۔ لیکن اس کے باوجود آپ نے یہ نہیں کہا کہ اب میں پیچھے ہٹ جاؤں میرے دانت ہی ٹوٹ گئے، آپ نے دوسری کڑی بھی اپنے دانتوں سے پکڑی اور نکالا، 2 دانت اور مزید گر گئے، لیکن آپ خدمت آپ نے بجا رہا۔ اور دوسرے پھر کیا ہوا، اب جب خون نکلنا شروع ہوا تو اس وقت حضرت مالک بن سنان رضی اللہ تعالیٰ عنہ
वो आगे बढ़े, उन्होंने वो जो खून था रिस रहा था उसको जो है वो पीना शुरू कर दिया।
सुभान अल्लाह।
अब आप ये देखें कि जब नबी पाक अलैहिस्सलाम ने ये देखा तो आप अलैहिस्सलाम ने इरशाद फरमाया कि जिसके खून के साथ मेरा खून मिल गया
अल्लाह
तो उसका जिस्म पर दोजख की आग हराम।
सुभान अल्लाह, सुभान।
आप ये देखें कि इसी से मिलता जुलता एक और वाकया
है,
हजरत अब्दुल्लाह बिन जुबैर रजी अल्लाह तआला ने आपका नबी पाक अली सलाम ने हिजामा करवाया और उसमें जो खून मुबारक निकला तो फरमाया कि इसको ऐसी जगह डाल दो जहाँ किसी की नजर न पड़े। ये वो खून मुबारक ले गए और उससे जो है वो अब सोचने लगे क्या करूं, तो मुफ्ती इश्क से पूछा।
वाह वाह वाह,
ये आप मुझसे नहीं पूछेंगे कौन है मुफ्ती इश्क, तो मुफ्ती इश्क
इस वालों को पता है मुफ्ती इश्क कौन है,
उनको पता होता है वो, जैसा कि हदीसे पाक में ना कि अपने दिल से पूछो अगर चाहे लोग फतवा दें, दिल से पूछो, तो अपने दिल से पूछा इन्होंने, दिल है मुफ्ती इश्क।
वाह वाह।
अब दिल ने क्या कहा, नबी पाक अलैहि सलाम का खून मुबारक है, इसको मैं जमीन पे कैसे डाल दूं।
सुभान अल्लाह।
तो ये ख्याल करके कि हुजूर अली सलाम ने फरमाया कि ऐसी जगह डाल दो जहाँ किसी की नजर ना पड़े, तो उसको पी गए।
वाह वाह।
अब पी गए तो जब वापस आए तो नबी पाक अलैहि सलाम ने देखिये, हम किसी को कोई चीज देते हैं कि इसको डाल दो, पूछा तो नहीं जाता आमतौर पर कहाँ डाला कहाँ नहीं। नबी पाक अलैहि सलाम ने जब उनसे पूछा कि क्या किया तो अर्ज किया, रसूल अल्लाह ऐसी जगह डाल दिया है जहाँ किसी की नजर ना पड़े।
सुभान अल्लाह।
फरमाया कि तुमने उसे पी लिया है।
अल्लाह।
साथ ही जो है वो नबी पाक अलैहिस्सलाम ने उनको दुआ दी जो उनकी हक में कबूल हुई।
क्या बात
है। एक बात यहाँ वाज़े रहे कि हमारा खून जो है उम्मती का जो खून है वो नापाक है, लेकिन जो नबी पाक अलैहिस्सलाम का खून मुबारक है वो पाक भी है और हलाल भी
है।
क्योंकि नबी पाक अलैहिस्सलाम का उनको इस पर मना ना करना, तुमने ऐसा क्यों किया, मालिक बिन सिनान को तो खुद इजाजत मरा फरमा दी, तुम वो आगे बढ़े उनको मना नहीं किया तो इजाजत हो गई। तो आप ये देखें कि सहाबा किराम अली मिर्दवान ने किस तरह खिदमत की।
क्या बात।
कि जब नबी पाक अलैहिस्सलाम जख्मी हुए, एक सहाबी जो है वो पानी भर के लाए, पहले गए वो खवातीन के पास जो पानी पिला रही थी जख्मियों को, वहाँ पानी खत्म हो चुका था, फिर एक और जगह गए वहां से ठंडा पानी लाए और नबी पाक अलैहिस्सलाम को पेश किया तो आप अलैहिस्सलाम ने उनको दुआ दी।
वाह वाह।
और इसी तरह सैयदा कायनात फातिमा रजी अल्लाह तआला अन्हा और हजरत अली रजी अल्लाह तआला अन्हो, इन दोनों ने उस जख्म की मरम पट्टी दोनों कर रहे थे।
वाह वाह।
अब वो खून बंद नहीं हो रहा था तो सैयदा पाक ने एक चटाई का कोई टुकड़ा लिया और उसको आपने राख बनाया।
सुभान।
जैसे आजकल हमारे दौर में खून को रोकने के लिए जो इख्तियार किया जाता है, इलाज किया जाता है, तो उन्होंने वो तरीका इख्तियार किया, उसकी राख को फिर लगाया जिससे वो खून बहना बंद हो।
सुभान अल्लाह।
आप ये देखें कि जिससे जो बन पड़ा उन्होंने नबी पाक अली सलात व तस्लीम की इस मौके पर भी खिदमत की,
यानी वो
और
चाहते थे कि दुआएं ली इस मौके पर भी नबी पाक की खिदमत करके हम सुरखुरू हो जाए। असल उनका मकसद ये था कि दुआ नबी पाक की मिल जाए, नबी पाक के कलिमात जो है हमें मिल जाए, हुजूर हाथ उठा दे तो हमारा बेड़ा पार हो जाएगा। अब अगर किसी के दो दांत टूट रहे हैं तो उनको उसकी भी परवाह नहीं है, हाथ कट रहा है तो उसकी भी परवाह नहीं है, पीठ पर जख्म आ रहे हैं तो भी परवाह नहीं है, आग बह जाती है तो भी परवाह नहीं, हड्डी टूट जाती है तो भी परवाह नहीं है, उनको सिर्फ परवाह है जो जाते रसूल की है, उन्हें सिर्फ अगर किसी चीज की उन्हें ये तमन्ना है कि क्या होना चाहिए तो वह चाहते ये हैं कि बस हमारे आका सलामत रहें, ये सलामत है तो सब कुछ सलामत है और इनके सदके इंशाअल्लाह हम भी सलामत है। ये सहाबाए किराम अली रिज़वान का अंदाज इश्क रसूल था।
संगे दरे हमको खुदा सब्र दे, संगे तरे हुजूर से हमको खुदा सब्र दे, जाना है सर को जा चुके,
हम अब अर्ज कर रहे हैं ना संगे दरे हुजूर से दिल को खुदा ना सब्र दे। सहाबाए किराम तो बस कदमे रसूल से जुदा नहीं होना चाहते थे ना, वे चाहते थे बस नबी पाक के कदम से अल्लाह पाक हमें जुदा ना करे, हमें सब्र ना आए, सब्र ना आए, बस हम नबी पाक के कदमों से वाबस्ता रहें। और यकीन मानिए ہماری جو ہمیں اگر دنیا و آخرت کی بہتریاں چاہیے نا تو وہ قدم رسول سے وابستگی ہے. نبی پاک علیہ الصلوۃ والسلام کے قدموں سے جو وابستہ رہا, جس نے اپنا سب کچھ رسول اللہ کے قدموں پر قربان کر دیا, چاہے وہ سیدنا صدیق اکبر ہوں, چاہے وہ فاروق اعظم ہوں, چاہے وہ عثمان غنی ہوں, چاہے وہ مولا علی ہوں, چاہے وہ عشرہ مبشرہ کے اصحاب ہوں, چاہے وہ دیگر صحابہ ہوں, چاہے وہ اہل بیت ہوں, چاہے وہ مجدد الف ثانی ہوں, امام جلال الدین سیوطی ہوں, سیدی اعلی حضرت امام احمد رضا خان ہو, کوئی ہو, اور اس دور میں امیر اہل سنت دامت برکاتہ الوالیہ کی ذات ہو, کہ یہ خود بھی قدم رسول اللہ صلی اللہ علیہ وسلم سے وابستہ ہیں اور ہم سب کو وابستہ کر رہے ہیں. تو بس ہم نبی پاک کے ذات سے دامن سے وابستہ رہیں. آخرت میں کیا ہوگا؟ ڈھونڈا ہی کرے صدر قیامت کے سپاہی, وہ کس کو ملے جو تیرے دامن میں چھپا ہو. سبحان اللہ.
ڈھونڈا ہی کرے صدر قیامت کے سپاہی, ڈھونڈا ہی کرے
کچھ اور کالز بھی لے لیتے ہیں مدنی چینل کے ناظرین کی. جی,
اس غزوہ میں حضرت حنظلہ کی شہادت بھی ہوئی تھی, ان کی شہادت کا واقعہ بھی بیان فرما دیں.
حضرت حنظلہ رضی اللہ تعالیٰ عنہ کی شہادت کا واقعہ تو بڑا ہی با کمال ہے, کیا شان ہے. حضرت حنظلہ رضی اللہ تعالیٰ عنہ نبی پاک علیہ الصلوۃ والسلام کی بارگاہ میں حاضر ہوئے. آپ مسلمانوں کی طرف سے تھے اور آپ کا جو باپ تھا وہ کفار کی طرف سے لڑ رہا تھا. نبی پاک علیہ الصلوۃ والسلام کی بارگاہ میں آ کر اس کے یا رسول اللہ صلی اللہ علیہ وسلم مجھے اجازت دیجیے کہ وہ جو دشمن آپ کا ہے یعنی میرا باپ, میں اس کا سر کاٹ دوں. رسول اللہ صلی اللہ علیہ وسلم کی رحمت نے یہ گوارا نہ کیا کہ ایک بیٹا اپنے باپ کے ساتھ یہ سلوک کا آپ نے منع فرما دیا. بہرحال حضرت حنظلہ رضی اللہ تعالیٰ نے اجازت لے کر جنگ کی طرف بڑھے, جہاد کی طرف بڑھے, غزوے کی طرف بڑھے, اور کفار کے بیچ میں جا کر آپ جاں فشانی کے ساتھ لڑتے رہے, یہاں تک کہ آپ جام شہادت نوش کر گئے. جب نبی کریم علیہ الصلوۃ والسلام کو آپ کی شہادت کا علم ہوا تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ حنظلہ کو فرشتے غسل دے رہے ہیں. اب یہ غیب کی خبر تھی, صحابہ کرام کو تو پتہ نہیں چلا تھا. نبی پاک فرما رہے ہیں حنظلہ کو فرشتے غسل دے رہے ہیں. پھر نبی پاک علیہ الصلوۃ والسلام کے کہنے پر جب آپ کے گھر والوں سے اس بات کی معلومات کی گئی تو بتایا گیا کہ رات یہ گھر والوں کے ساتھ تھے, جب صبح کو حضرت بلال رضی اللہ تعالیٰ عنہ نے جہاد کا اعلان فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے جان نثاروں کو طلب کیا ہے. تو اب دیکھیں, جب کوئی بات ہوتی نا, کوئی اچانک کوئی اعلان ہوتا ہے اور ایسی گفتگو ہوتی ہے جس سے بندہ جو ہے اس طرف بہت ہی زیادہ متوجہ ہو جاتا ہے تو کچھ چیزیں بھول جاتا ہے. تو حضرت حنظلہ نے جب یہ اعلان سنا تو آپ کو یہ خیال ہی نہ رہا اور صرف ذہن میں یہ تھا کہ رسول اللہ نے بلایا ہے, فوراً ہی اٹھے اور بارگاہ مصطفیٰ میں حاضر ہو گئے. اب جب بارگاہ مصطفیٰ میں حاضر ہوئے تو جہاد کی طرف بڑھے, غزوے کی طرف بڑھے اور لڑتے لڑتے شہید ہو گئے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا اسی وجہ سے فرشتوں نے آپ کو غسل دیا ہے اور پھر آپ کا لقب بھی یہ بن گیا, غسیل الملائکہ آپ کو عطا کیا گیا کہ وہ شخص جسے فرشتوں نے غسل دیا ہو. یہ حضرت حنظلہ کا واقعہ آصف بھائی
جی
بیان کرنے کو تو ہم کر دیتے ہیں
جی,
مگر یہ سوچنے کی بات ہے کہ بندہ ایک اعلان پر کیسے تیار ہو گیا, صرف ایک آواز پر سب کچھ چھوڑ کر کیسے چلا گیا, صرف ایک ندا پر وہ بس سب قربان کرنے کے لیے چلا گیا. یہ جو کیفیت ہے یہ ہمارے اندر کیسے پیدا ہو کہ ہم اپنے دین کے لیے, اپنے آقا کے لیے, اپنے اسلام کے لیے, نیکی کی دعوت کے لیے, مسلمانوں کی خیر خواہی کے لیے اپنے اندر ایسے جذبات پیدا کریں کہ اگر ہمیں کوئی پکارے, ہمیں کوئی کہے تو ہم اپنے دین کے لیے کر گزرنے والے بنے, چاہے وقت دینے کی بات ہو, چاہے مال دینے کی بات ہو, چاہے اپنی صلاحیتیں دینے کی بات ہو, اس طرح کا جذبہ ہمارے اندر کیسے پیدا ہو.
دیکھیں کہ بات یہ ہے کہ جس سے آدمی کو محبت ہو جاتی ہے تو محبت کیا کرتی ہے, آدمی کو اندھا بھی کر دیتی ہے, بہرا بھی کر دیتی ہے. ایک عام انسان کی محبت یہ اثر ڈالتی ہے تو پھر جو امام الانبیاء ہیں,
واہ واہ,
جو مقصود کائنات ہیں, وجہ وجود کائنات صلی اللہ تعالی علیہ وسلم، تو ان سے جن کو محبت ہو گئی اور انہوں نے اپنے سامنے ان کو دیکھا، نبی پاک صلی اللہ علیہ وسلم کے معجزات دیکھے، آپ علیہ السلام کے کمالات کو سر کی آنکھوں سے دیکھا اور نبی پاک صلی اللہ تعالی علیہ وسلم کی برکتیں انہیں نصیب ہوئیں، تو پھر وہ تن من دھن قربان کرنے کے لیے تیار ہو گئے۔ اب محبت انسان سے یہ کام کرواتی ہے، اب محبت جتنی زیادہ بڑھتی جائے گی، پختہ ہوتی جائے گی، کامل ہوتی جائے گی، اتنا زیادہ جو ہے وہ انسان اس کام کے لیے تیار ہو جائے گا کہ میں دین کے لیے قربان ہو جاؤں، نبی پاک علیہ السلام کے نام پر جان قربان کروں۔ دین اسلام اور دین محمدی ہم سے وقت طلب کرتا ہے، ہم سے صلاحیت طلب کرتا ہے، ہم سے جو ہے وہ وقت کا تقاضا کرتا ہے،
مال
کا تقاضا کرتا ہے، تو ہم اس کو پیش کر دیں۔ تو یہ آدمی کیوں پیش کرتا ہے؟ یہ صحابہ کرام علیہ مردوان کے جذبہ جو پیدا ہوا، ان کی محبت کامل تھی،
سبحان اللہ۔
اس محبت کو کامل کرنے کے جو طریقے ہیں ان کو اختیار کرے۔ نبی کریم صلی اللہ علیہ وسلم کی محبت کی جو سب سے بڑی دلیل ہے، امام اہل سنت فرماتے ہیں کہ وہ اطاعت رسول ہے، اتباع رسول ہے۔ اب جب اتباع رسول میں کمزوری ہے، اطاعت رسول میں کمزوری ہے، اب آپ دیکھیں نا کہ غزوہ احد پہ جو نازک مرحلہ آیا تھا، وہ بھی چند افراد نے اطاعت کے اندر کچھ دیر کے لیے کمی کر دی، تو اللہ پاک نے وہ معاملہ دکھایا کہ بھئی تم اگر میرے نبی کی اطاعت نہ کرو گے تو پھر تم جو ہے وہ فتح کے باوجود تمہیں ایسے معاملے کا سامنا کرنا پڑ سکتا ہے،
نقصان
اٹھانا پڑے گا۔ اور یہ اللہ پاک کی جو ہے وہ اس کی شانیں ہیں، کبھی وہ فتح دے کر بندے کو آزماتا ہے، شکر گزاری کرتا ہے یا نہیں کرتا، اور کبھی اللہ پاک جو ہے وہ کوئی نقصان دے کر بھی آزماتا ہے۔ تو اب یہ چیز ہمیں دیکھنی چاہیے کہ ان تنصر اللہ ینصرکم، یہ جو معاملہ ہے نا، یا ایھا الذین آمنوا، فرمایا اس سے پہلے، اے ایمان والو، ان تنصر اللہ ینصرکم ویثبت اقدامکم، کہ ایمان والو اگر تم اللہ کے دین کی مدد کرو گے تو اللہ تعالیٰ تمہاری مدد کرے گا۔ ہم کہتے ہیں دعا قبول نہیں ہو رہی، ہم کہتے ہیں مجھے پریشانیوں نے گھیر رکھا ہے، ہم کہتے ہیں چین نہیں ہے، سکون نہیں ہے، راحت نہیں ہے، ٹینشن ہے، نیند نہیں آ رہی، پریشانی ہے، ہمارا دماغ پھٹ رہا ہے، اتنی ساری کیفیت ہم سنبھالے ہوئے ہوتے ہیں، اظہار بھی کر رہے ہوتے ہیں، مگر ریزن پہ غور نہیں کرتے، سبب کیا ہے، وجہ کیا ہے؟ وجہ دین سے دوری ہے، اللہ پاک کے نام سے دوری ہے۔ نبی پاک علیہ السلام کی محبت، حضور کی اتباع، حضور کی اطاعت میں کمی ہے، کوتاہی ہے، جب ایسا معاملہ ہے، کمی ہے، تو پھر وہ جذبہ بھی مان پڑ جاتا ہے کہ اعلان ہو تو ہم فوراً پیش کر دیں۔ جذبہ آج بھی ایسے لوگ ہیں جو اطاعت رسول میں، اتباع رسول میں پیش ہوتے ہیں، تو اللہ پاک نے پھر ان کو وہ جذبہ بھی دیا ہے کہ مال دینے کی بات ہے، مال پیش کر دیتے ہیں، وقت دینے کی باری ہے۔ اب دیکھیں امیر اہل سنت 12 ماہ کا اعلان کرتے ہیں مدنی قافلے کا، اب یہ دیکھیں کہ اس میں کتنے لوگ تیار ہو جاتے ہیں،
چاند رات پہ قافلے مدنی قافلے،
یہ جذبے عید وہ اپنے مدنی قافلے میں کر رہا ہے، اب یہ دیکھیں کہ وہ کون لوگ ہیں، انہوں نے اطاعت کی ہے، اس لیے یہ ساری چیزوں کو سامنے رکھا جائے تو جذبہ بالکل پیدا ہو جائے۔
صحبت بھی ضروری ہے، صحبت سے جذبہ یہ بڑھتا ہے اور پھر کیفیات تبدیل ہوتی ہیں۔ موضوع ہمارا چل رہا ہے غزوہ احد اور واقعات عشق رسول، بات ہم صحابہ کرام کے جوش، جذبے، محبت پر کر رہے تھے۔ جب یہ غزوہ ہوا تو یقیناً اس میں صحابہ کرام نے اپنے کمالات کے جوہر دکھائے، نبی پاک علیہ السلام کے معجزات کا بھی اظہار ہوا۔ ایک معجزہ میں نے عرض کیا حضرت قتادہ رضی اللہ تعالیٰ عنہ کی آنکھ والا، کہ جب آنکھ آپ کی باہر آ گئی تو نبی پاک علیہ السلام نے اسے اپنی جگہ پر رکھ دیا اور اللہ کے بارگاہ میں عرض کیا کہ اللہ، اے قتادہ، تیرے نبی کو بچانے کے لیے کوشش کر رہا تھا، تو اس کی آنکھ کو بچا لے۔ تو اللہ پاک نے نبی پاک کی دعا کی برکت سے آپ کی آنکھ کو وہ روشنی عطا فرمائی کہ بعض سیرت نگاروں نے لکھا ہے کہ وہ آپ کی آنکھ دوسری آنکھ سے زیادہ روشن اور بہتر تھی۔ اس طرح کی اور بھی معجزات ہیں آصف بھائی، نبی پاک علیہ الصلوۃ والسلام کا کوئی معجزہ بھی آپ اس غزوے کے حوالے سے ذکر فرمائیں۔
جی، حضرت عبداللہ بن جحش رضی اللہ تعالیٰ عنہ، آپ جو ہے وہ جہاد کر رہے تھے، جنگ لڑ رہے تھے، اس میں آپ کی جو ہے تلوار ٹوٹ گئی،
اللہ،
اور پھر جب تلوار ٹوٹ گئی تو اب ظاہر سی بات ہے اسلحے کی تو کمی تھی، اور ایسا نہیں تھا کہ اور بھی رکھی ہوں، ذخائر ہوں تو دوسری لے لی جا کے، ایسا نہیں تھا۔ اب یہ نبی پاک علیہ السلام کے بارگاہ میں حاضر ہوئے اور آ کر عرض کی، یا رسول اللہ صلی اللہ علیہ وسلم، میری تلوار ٹوٹ گئی، میں کیا کروں؟ آپ علیہ الصلوۃ والتسلیم نے جو ہے وہ ایک شاخ جو ہے وہ کھجور کی ایک لکڑی جو ہے وہ آپ نے پکڑی اور آپ علیہ الصلوۃ والتسلیم نے اس پہ ہاتھ پھیرا اور فرمایا کہ عبداللہ اس سے جو ہے نا جنگ لڑو.
عقل کہتی خالی یوں ہاتھ پھیر دینے سے تو لکڑی کو تو کیا یہ کیا ہوتا ہے؟
اصل میں عقل نے کئی مقامات پہ ایسا کیا لیکن صحابہ نے عقل کی نہیں سنی, عشق کی سنی. عشق نے جو کہا وہ بات کی, اور یہ ایمان بھی تھا, خالی عشق نہیں تھا, یہ ان کا ایمان تھا. اور ایمان ہی سے عشق ہوتا ہے, اور وہی عشق مقبول ہے جو ایمان کے ساتھ ہو, ورنہ تو عشق کا اظہار چاہے کتنا بھی کرتا رہے ایمان نہیں تو عشق بھی مقبول نہیں ہے.
کیا بات.
تو آپ یہ دیکھیں کہ عبداللہ بن جحش رضی اللہ تعالیٰ عنہ, جن لوگوں نے اپنے سامنے چاند کے دو ٹکڑے ہوتے ہوئے دیکھے, سورج کی واپسی دیکھی ہو, اور انہوں نے جو ہے نا انگلیوں سے پانی کے چشمے بہتے ہوئے دیکھے ہو, اور انہوں نے جو ہے نبی پاک علیہ الصلوۃ والتسلیم کے ہاتھوں میں کنکریوں کلمہ پڑھتے ہوئے دیکھا ہو, اور انہوں نے جو ہے وہ آپ علیہ السلام کے لعاب کے معجزات دیکھے ہوں, اور نبی پاک علیہ الصلوۃ والتسلیم کو اللہ پاک نے وہ تمام معجزات عطا کیے جو آپ سے قبل انبیاء علیہ السلام کو عطا ہوئے, بلکہ ان معجزات کو اور بڑھا کر عطا کیا اور جو ہے وہ کامل کر کے عطا کیا. اب دیکھیں ایک معجزے کی قسم ہوتی ہے قلب ماہیت. قلب ماہیت کا مطلب ہوتا ہے کہ چیز کی اصل ہی تبدیل کر دی جائے.
جی جی جی.
اب آپ یہ دیکھیں کہ حضرت داؤد علیہ السلام کے ہاتھ میں لوہے کو نرم کر دیا گیا,
آٹے کی طرح
نرم ہو گیا. حضرت موسیٰ علیہ السلام آپ کا عصا مبارک وہ سانپ بن جاتا تھا, یہ قلب ماہیت ہوتا تھا.
واہ واہ.
تو آقا کریم علیہ السلام کو بھی قلب ماہیت کا معجزہ عطا کیا کہ ایک لکڑی کو آپ نے ہاتھ پھیرا وہ تلوار بن گیا, اور آپ نے پھر اس تلوار کو لے لیا.
اللہ.
نبی پاک علیہ السلام نے جب فرما دیا نا کہ اس سے جنگ کرو,
سبحان اللہ,
اسی کو لے کے نکل پڑے کہ حضور نے فرما دیا اب یہی تلوار ہے.
کیا بات.
اور یہی کاٹے گی, جو کام جو تلوار کرتی وہ لکڑی کرے گی. اور وہ تلوار کے اندر بعض نے کہا وہ تلوار ہی بن گئی, بعض نے کہا وہ لکڑی رہی, تو وہ تلوار بھی جو ہے نسل در نسل آپ کی نسل میں چلتی رہی, حتیٰ کہ معتصم باللہ کے زمانے میں وہ تلوار ان کے ایک درباری تھے بغا ترکی نامی, وہ انہوں نے 200 دینار دے کر تبرک کے لیے اپنے پاس رکھ.
اللہ.
صرف حضرت عبداللہ بن جحش رضی اللہ تعالیٰ عنہ انہیں کا واقعہ نہیں ہے کہ ان کو حضور نے لکڑی دی اور تلوار بن گئی. حضرت عکاشا بن محسن رضی اللہ تعالیٰ عنہ ان کو بھی نبی پاک علیہ السلام نے کھجور کی جاک دی اور وہ بھی جو ہے تلوار بن گئی. اور حضرت عکاشا کی جو تلوار ہے اس کا تاریخ کتابوں میں نام یہ لکھا ہے العون.
واہ.
اور حضرت عبداللہ بن جحش جو ہیں ان کی تلوار کا نام الارجون.
کیا بات
مشہور. تو یہ دیکھیں صحابہ کرام علیہ مرضوان صرف انہوں نے نہیں دیکھا, بعد کے لوگوں نے بھی دیکھا, سلسلہ چلتا رہا. تو یہ نبی پاک علیہ السلام کا وہ معجزہ یوں ظاہر ہوا.
سبحان اللہ.
تمہارے پیس سے لاٹھی مثالیں
بھی معجزہ ہے. تو ایک شخص آئے, انہوں نے اسلام قبول کیا, اب صحابی ہو گئے. عرض کی یا رسول اللہ صلی اللہ علیہ وسلم مجھے کوئی ایسی نشانی بتائیں کہ اپنی قوم میں جا کے اس کا اظہار کروں اور وہ نشانی بن جائے, دیکھ کے لوگ اسلام کو قبول کریں.
اللہ.
تو نبی پاک علیہ السلام نے ان کے لیے دعا فرمائی تو ان کے چہرے پر نور ظاہر ہوا.
سبحان اللہ.
تو انہوں نے عرض کی یا رسول اللہ کہیں لوگ یہ نہ سمجھیں کہ اس کا چہرہ بگڑ گیا ہے. تو آپ علیہ السلام نے وہ اس کو منتقل فرما دیا, ان کی ہاتھ میں لاٹھی تھی اس میں.
واو.
وہ جو لاٹھی تھی وہ شمع کی طرح روشن ہو.
کیا بات.
تو ایک تو یہ بھی واقعہ ہے, دوسرا وہ بھی جو رات کا وقت ہو گیا تھا.
سبحان اللہ.
تو نبی پاک علیہ السلام نے ایک لکڑی ان کو عطا فرما دی, ہاتھ پھیرا وہ نور ہو گئی, روشن ہو گئی,
چراغ کی طرح.
تو چراغ کی طرح بن گئی, وہ اس کے روشنی میں اندھیرے میں سفر کرتے رہے. اچھا آگے جب وہ پہنچے نا تو دوسرے صحابی نے کہیں اور جانا تھا, تو انہوں نے کیا کیا کہ یہ حضور نے روشن کی.
اللہ.
تو انہوں نے دوسری لکڑی اس کو لگائی, وہ بھی روشن ہو گئی.
واہ واہ واہ.
تو یہ نبی پاک علیہ السلام کے جو نا یوں معجزات.
معجزہ میرے نبی کا کہہ دیا تو ہو گیا, معجزہ میرے نبی کا کہہ دیا تو ہو گیا, معجزہ میرے نبی کا کہہ دیا تو ہو گیا. آپ نے قطرے کو دریا کہہ دیا تو ہو گیا, آپ نے قطرے کو دریا کہہ دیا تو ہو گیا.
کیا بات ہے. یہاں تو دیکھیں نبی پاک کا معجزہ ہے نا, بڑے چنل کے ناظرین, صحابہ کا عقیدہ کیسا تھا.
سبحان.
یعنی اب یہاں دیکھیں ایک لکڑی کو تو حضور نے جلایا تھا, हुजूर ने रोशन किया था, अब उस दूसरी लकड़ी को जलाने के लिए वो के पशु पेश का शिकार नहीं हुए कि यार ये कैसे हो सकता है। हाँ भाई, ये वाले तो हुजूर ने जलाया था ना, रोशन ये हुजूर ने किया था, बस इसके साथ मस कर दो ये भी रोशन हो जाएगा। यानी जिस चीज को रसूलुल्लाह से निस्बत हो गई है, जब उससे किसी चीज को निस्बत हो जाए तो वो चीज आम नहीं रहती, वो बिल्कुल खास हो जाती है। ये सहाबा का अकीदा है, बस यही अकायद है जो हमारे अहले सुन्नत व जमात के अकायद हैं, और यही इश्क रसूल के बढ़ने के जराए हैं। अल्लाह हमें इन्हीं अकायद पर हमेशा रहने की तौफीक अता फरमाए।
नबी पाक सल्लल्लाहु अलैहि वसल्लम सिर्फ नूर ही नहीं है, कासिम नूर भी है।
वाह वाह वाह,
नूर बांटते
भी
लकड़ियों को रोशन कर दिया,
और ऐसा बांटते हैं कि आगे भी बढ़ता रहता है। और माशाल्लाह क्या शान नबी पाक अलैहिस्सलाम की। कुछ कॉल्स हैं, कॉल्स दे दीजिए, और मदनी चैनल के नाज़रीन हमारे प्रोग्राम का वक्त भी तकरीबन इख्तिताम को, तो कॉल्स ले लेते हैं और आपकी कॉल्स के बारे में डिस्कस करते हैं कि आप क्या कहना चाह रहे हैं। जी,
अमीर तैयबा और हजरत अमीर हमजा के बारे में कुछ मालूम अता फरमाए।
वाह वाह, इंशाल्लाह हजरत अमीर हमजा के बारे में कुछ जिक्र करेंगे। एक और कॉल दीजिएगा।
मोहसिन भाई, गज़वाए अहद में अमीर हमजा रज़ियल्लाहु ताला अन्हु भी मदफन है, इनका इश्क़ रसूल आप सरकार सल्लल्लाहु ताला अलैहि वसल्लम से किस अंदाज में होता था, इस बारे में रहनुमाई फरमाए ताकि हम भी इसी अंदाज में इश्क़ रसूल उसका इजहार कर सके, और इनकी नमाज जनाज़ा किसने अता फरमाई ये भी इरशाद फरमाते।
इंशाल्लाह कर हजरत अमीर हमजा अमीर तैयबा सय्यदुश्शुहदा अम्म रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम रदी अल्लाह ताला अन्हों के बारे में सवालात हुए। आसिफ भाई, अमीर हमजा के मुताबिक सवालात हुए, कुछ हजरत अमीर हमजा का भी जिक्र हो जाए ताकि उनकी बरकत हमें मिले, क्योंकि वो अमीर तैयबा हैं। इजाजत मिलेगी तो इंशाल्लाह मदीना हाजिर हो जाएंगे।
सुभानअल्लाह सुभानअल्लाह। हजरत अमीर हमजा रदी अल्लाह ताला नबी पाक अली सलाम के चचा जान, और आप अली सलाम फरमाते हैं कि मुझे अपने चचाओं में सबसे ज्यादा प्यारे अमीर
हमजा।
तो आप ये देखें कि एक है उम्मती कहे कि मुझे नबी पाक अली सलाम से मोहब्बत है, इश्क है,
सही,
और दूसरा नबी पाक अली सलाम फरमा दे मुझे फुला उम्मती से मोहब्बत।
सुभान अल्लाह सुभान।
अब नबी पाक अली सलाम अपने चचा से इतनी मोहब्बत फरमाते हैं हजरत अमीर हमजा रजी अल्लाह ताला अन्हों से, और आपकी ये मोहब्बत ही थी आपकी अपने भतीजे से नबी पाक अली सलाम से कि उस मोहब्बत की बरकत से इनको इस्लाम की दौलत मिली।
सुभान अल्लाह,
वो मोहब्बत ही ने जो है वो यहाँ खींच कर लाई। तो ये आपका ऐसी मोहब्बत थी कि नबी पाक अली सलाम से हुजूर का दिफा करना, हुजूर के चेहरे से तकलीफों को दूर करना, हुजूर अली सलात व तस्लीम पर आने वाले जो जो जाहिरी मसाइब हैं उनको दूर करने वाले, सख्तियों को दूर करने वाले खुद नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने, इनकी जो है वो जस्ते अकदस जो था जब ये शहीद हो गए तो नबी पाक अली सलातु व तस्लीम के आंसू भी ज़ारो कतार रोए। सहाबा किराम फरमाते हैं कि उतना कभी नहीं रोए जितना हजरत अमीर हमजा रज़ी अल्लाह अन्हु के लिए चश्माने नबी अकदस सल्लल्लाहु अलैहि वसल्लम से आंसू बहे, और आप अली सलाम ने इनकी जो है वो उस जसद के पास खड़े होकर ये इरशाद फरमाया कि अल्लाह के शेर, ए अल्लाह के रसूल के शेर, ए मुश्किलात को दूर करने वाले और ए रसूलुल्लाह के चेहरे का दिफा करने वाले और नबी पाक अली सलाम से अज़ियत दे चीजों को दूर करने वाले, तो नबी पाक अली सलाम ने इनकी तारीफें इस अंदाज पर फरमाई। और आपने ग़ज़वा बदर और ग़ज़वा ओहद दोनों को मिलाकर आपने को 30 से ज्यादा लोगों को जो है वो आपने मुखालिफिन को कत्ल किया, वास्ते जहन्नम किया। तो हजरत अमीर हमजा रज़ी अल्लाह ताला अन्हो आपका मकाम इस्लाम में बहुत जो है वो आला है। जब हजरत उमर फारूक रजी अल्लाह ताला अन्हो इस्लाम में दाखिल होते हैं तो अर्ज करते हैं कि अब हम जो है वो छुप कर नमाज नहीं पढ़ेंगे बल्कि साना काबा के साए में अलल एलान पढ़ेंगे। तो दो सफ़ें बनाई गईं, एक सफ के आगे हजरत उमर हैं, दूसरे सफ के आगे हजरत अमीर हमजा, और आज भी हजरत अमीर हमजा रजी अल्लाह ताला अन्हा की कब्र अनवर आपका मजार फैज़ुल अनवार ओहद में वो बरकतें लुटा रहा है। आशिकान वहाँ जाते हैं, मोहब्बत जाते हैं, उस बरकतें हासिल करते हैं, इनके वसीले से दुआ की जाए तो अल्लाह पाक कबूल फरमाता है। और आप ये देखें कि आज भी लोग खो जाएं, गुम हो जाएं, तो बुजुर्ग असलाफ ये कहते हैं कि भाई इनके मजार पे चला जाए बंदा तो ये अल्लाह की अता से, अल्लाह के हुक्म से इनके मजार पे जाने की बरकत से हजरत अमीर हमजा रजी अल्लाह ताला अन्हो उस गुमशुदा शख्स को उसके काफले तक पहुंचा।
अल्लाह,
आज भी ये यानी कि बरकतें उनके मजार से जाहिर।
क्या बात है, क्या बात है, सुभान अल्लाह। हजरत अमीर हमजा अमीर तैयबा असदुल्लाह असदु रसूलुल्लाह صلی اللہ علیہ وسلم کیا شان ہے ان کی، اللہ پاک ان کی برکت عطا فرمائے۔ غزوہ احد میں آپ کی شہادت ہوئی اور مقام احد میں، دامن احد میں جہاں مزارات شہداء احد ہیں، وہیں پر حضرت امیر حمزہ امیر طیبہ رضی اللہ تعالی عنہ کا یہ جسد مبارک بھی ہے، وہیں آپ کا مزار مبارک بھی ہے۔ حضرت امیر حمزہ رضی اللہ تعالی عنہ یا غزوہ احد کے اور صحابہ ہوں، ایک واقعہ یہ ہے کہ حضرت سیدنا سعد بن ربیع رضی اللہ تعالیٰ عنہ، انہوں نے سیدنا زید بن ثابت رضی اللہ تعالیٰ عنہ کو بلایا، جب آپ رضی اللہ تعالیٰ عنہ یعنی حضرت سعد بن ربیع رضی اللہ تعالیٰ عنہ کو کفار نے جب حملہ کیا اور آپ قریب با شہادت ہو گئے، تو آپ نے حضرت زید بن ثابت سے کہا کہ وصیت کی کہ جاؤ اور میری قوم کو، اپنی قوم کو سلام کرنے کے بعد یہ پیغام سنا دینا کہ جب تک تم میں سے ایک آدمی بھی زندہ ہے، اگر رسول اللہ تک کفار پہنچ گئے تو خدا کے دربار میں تمہارا کوئی عذر قبول نہیں ہوگا۔ یہ کہا اور ان کی روح پرواز کر گئی۔ کیسی موت تھی ان کی، کیسی زندگی تھی ان کی، کیسی شان تھی کہ وہ انتقال کرتے ہوئے بھی رسول اللہ صلی اللہ علیہ وسلم کی ناموس کا دفاع کرتے ہوئے جا رہے ہیں اور یہ کہتے ہوئے جا رہے ہیں کہ ہم میں سے کسی کے زندہ ہوتے ہوئے کافر نبی پاک کی ذات تک کیسے پہنچ سکتے ہیں۔ اب سوال یہ ہے کہ مسلمان دنیا کے چپے چپے میں بس رہے ہیں، تو کیا مسلمانوں کی یہ ذمہ داری نہیں بنتی کہ اپنے نبی صلی اللہ علیہ وسلم سے محبت کا اظہار یوں کریں کہ اپنے پیارے نبی صلی اللہ علیہ وسلم کی سنتوں پر عمل کریں، ان کی شریعت پر عمل کریں اور ان کے دین کو لوگوں تک پہنچائیں؟ کیا ہماری ذمہ داری نہیں بنتی کہ ہم نبی پاک علیہ الصلوۃ والسلام سے محبت کا اظہار یوں کریں کہ اگر کوئی ہمارے آقا علیہ الصلوۃ والسلام کی شان اطہر میں کوئی بری بات کہے تو ہم اس سے جو ہے اظہار نفرت بھی کریں اور ایسے لوگوں سے علیحدگی بھی اختیار کریں، ایسے لوگوں کے کلچر سے، تہذیب سے، ان کے طریقوں سے اپنے آپ کو بچائیں اور پھر اپنی نسلوں تک یہ بات پہنچائے کہ جو رسول اللہ کا نہیں وہ ہمارا نہیں، اور جو رسول اللہ کے دامن سے دور ہو گیا ہمیں اس سے کوئی واسطہ نہیں، اللہ بس ہمیں دامن مصطفیٰ سے وابستہ رکھے۔ شہداء احد کے صدقے اللہ کریم ہم سب کو سچا پکا عاشق رسول بنائے۔ آمین بجاہ خاتم النبیین صلی اللہ علیہ وسلم۔
سب سے
اعلیٰ
والا